रेडियो तेहरान के आदरणीय श्रोता जहरा जैदी और साथियों का सलाम स्वीकार कीजिए। श्रोताओं, आज के कार्यक्रम का शुभ आरंभ पवित्र कुरान के सूरह हुजरात की छठी और सातवीं आयतों की तिलावत और अनुवाद से किया जा रहा है। कारी हैं श्री अब्दुल बासित।
بسم الله الرحمن الرحيم
يا أيها الذين آمنوا إن جاءكم فاسق بنبأ فتبينوا فتبينوا أن تصيبوا قوما بجهالة فتصبحوا على ما فعلتم نادمين رسول الله لو يطيعكم في كثير من الأمر لعنتم ولكن الله حبب إليكم ولكن الله حبب إليكم الإيمان وزينه في قلوبكم وكره إليكم الكفر والفسوق والعصيان
अल्लाह के नाम से जो अत्यंत कृपाशील और दयावान है। हे ईमान वालों, यदि कोई अधर्मी कोई खबर लेकर आए तो छानबीन कर लिया करो, ऐसा न हो कि तुम किसी गुट को अनजाने में कोई हानि पहुंचा बैठो और फिर तुम्हें अपने किए पर पश्चाताप हो। और जान लो कि तुम्हारे बीच ईश्वर के पैगंबर मौजूद हैं। बहुत सी बातें ऐसी हैं कि यदि पैगंबर उनमें तुम्हारा कहा मान लिया करें तो उल्टे तुम ही कठिनाई में पड़ जाओ, परंतु ईश्वर ने तुम्हें ईमान का प्रेम दिया है और उसे तुम्हारे हृदयों में सजा दिया है और कुफ्र उल्लंघन और अवज्ञा को तुम्हारे लिए अप्रिय बना दिया है, और ऐसे ही लोग ईश्वर के अनुग्रह और उपकार से सही मार्ग पर हैं।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। आज सोमवार है, शहरीवर की 20, सफर की 25 और सितंबर की 11 तारीख। श्रोताओ, हमारा ये कार्यक्रम आप शॉर्टवे में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको अवश्य पसंद आएगा। पत्र व्यवहार के लिए हमारे पते नोट कर लें। हमारा ईमेल एड्रेस है hindi@wsiribir, जबकि ताजा समाचारों से अवगत होने के लिए हमारी वेबसाइट का पता है parstoday.com। irhi.org/hi। श्रोताओं, हमारे आज के कार्यक्रम की रूपरेखा नोट कर लें। सदा की भांति आप सबसे पहले देश विदेश के समाचार सुनेंगे, उसके पश्चात राजनीतिक चर्चा का दैनिक कार्यक्रम होगा, उसके पश्चात आप सुनेंगे साप्ताहिक कार्यक्रम विश्व दर्पण और सभा का अंतिम और दूसरा साप्ताहिक कार्यक्रम होगा वहावियत और वास्तविकता। श्रोताओ, ये तो थी हमारे आज के कार्यक्रम की रूपरेखा और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप मरियम मेहरदादी और मोहम्मद मेहदी से समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। इस्लामी क्रांति के सर्वोच्च नेता ने कहा है कि दुश्मन से मुकाबले में हम गंभीर हैं। भारत के प्रधानमंत्री ने कहा है कि भारत कनाडा संबंधों की प्रगति के लिए आपसी सम्मान और विश्वास पर आधारित संबंध आवश्यक हैं। जो बाइडेन ने कहा है कि अमेरिका का मकसद चीन को नुकसान पहुंचाना नहीं। आज अमेरिका में 9/11 की 22वीं बरसी मनाई जा रही है। और अब आप विस्तार से समाचार सुनिए।
ईरान के सिस्तान व बलूचिस्तान प्रांत और दक्षिणी खुरासान प्रांत के अवाम की एक बड़ी संख्या ने तेहरान में इमाम खुमैनी इमाम बाड़े में इनकलाबे इस्लामी के नेता आयतुल्लाह लुज़्मा सैयद अली खामनेई से मुलाकात की। इस मौके पर अपने भाषण में इस्लामी क्रांति के सर्वोच्च नेता ने कहा कि ठोस जानकारियां हैं कि अमेरिका की सरकार ने देश में संकट उत्पन्न करने के नाम से एक टीम बनाई है जिसका काम ईरान और दूसरे देशों के भीतर संकट खड़े करना है। इस टीम के लोग उन मुद्दों की खोज में रहते हैं जिन्हें संकट में बदला जा सकता है। आयतुल्लाह उज़्मा सैयद अली खामनेई ने कहा कि इस टीम ने अपनी खोज में ये पाया कि ईरान में कुछ बिंदु हैं जिनके जरिए संकट पैदा किया जा सकता है। इनमें जातियों का मतभेद, संप्रदायों का अंतर और महिला व पुरुष के अंतर से संकट पैदा किया जा सकता है। उन्होंने कहा कि ये अमेरिका का कार्यक्रम है और कहना चाहिए कि बिल्ली को ख्वाब में छिछड़े नजर आ रही हैं। इस्लामी क्रांति के सर्वोच्च नेता ने अपनी पिछली तकरीरों का हवाला देते हुए कहा कि हमने पहले भी जिक्र किया कि दुनिया एक बदलाव की कगार पर है। उन्होंने कहा कि यह बदलाव कई बुनियादी पहलुओं पर आधारित है। एक तो दुनिया में साम्राज्यवादी ताकतें कमजोर हो रही हैं, दूसरा बदलाव यह है कि क्षेत्र और विश्व के स्तर पर नई ताकतें उभर रही हैं। ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं।
ईरान के विदेश मंत्री ने आज तेहरान में कुर्दिस्तान पेट्रियाटिक यूनियन पार्टी के प्रमुख से मुलाकात की। इस मुलाकात में विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने कुर्दिस्तान पेट्रियाटिक यूनियन पार्टी के प्रमुख वाफिल तालिबानी से मुलाकात की और परस्पर रुचि के विषयों के बारे में विचारों का आदान प्रदान किया। विदेश मंत्रालय के प्रवक्ता ने अपनी साप्ताहिक प्रेस कॉन्फ्रेंस में इस मुलाकात की जानकारी देते हुए इसे सकारात्मक बताया। विदेश मंत्रालय के प्रवक्ता नासिर गनानी ने इसी प्रकार कहा कि इस वार्ता का संबंध इराक के कुर्दिस्तान क्षेत्र से आतंकियों को बाहर निकालने से नहीं है। विदेश मंत्रालय के प्रवक्ता ने कहा कि ईरान और इराक के मध्य होने वाले समझौते के आधार पर इराकी सरकार इस बात के प्रति कटिबद्ध है कि वो 19 सितंबर तक इराक और ईरान के कुर्दिस्तान क्षेत्र में अलगाववादी और आतंकवादी गुटों को निरस्त्र करे। दोनों देशों के मध्य होने वाले समझौते के आधार पर जो सैनिक छावनियां बनाई गई हैं उन्हें खाली और बंद किया जाएगा और इन गुटों को उन शिविरों में भेजा जाएगा जो इराकी सरकार के दृष्टिगत हैं। इसी प्रकार विदेश मंत्रालय के प्रवक्ता ने कहा है कि आतंकवादियों को निरस्त्र करने में के संबंध में जो समझौता हुआ है उसके अनुसार उसकी अंतिम तारीख 19 सितंबर है और उसमें किसी प्रकार की वृद्धि नहीं की जाएगी।
G20 की शिखर बैठक रविवार को भारत की राजधानी नई दिल्ली में समाप्त हुई। इस बैठक में भारत ने संगठन की अध्यक्षता ब्राजील को सौंपी। बैठक के बारे में अलग अलग देशों के बयान सामने आए हैं। बैठक में भारत के प्रधानमंत्री नरेंद्र मोदी ने सदस्य देशों से मांग की है कि नवंबर में एक वर्चुअल बैठक हो, जिसमें शिखर बैठक में पेश की गई नीतियों और निर्धारित किए गए लक्ष्यों के बारे में होने वाली प्रगति का जायजा लिया जाए। शनिवार को बैठक में एक घोषणा पत्र जारी किया गया, जिसमें यूक्रेन युद्ध के चलते वहां पैदा होने वाली त्रासदी का उल्लेख किया गया, मगर अमेरिका और कुछ यूरोपीय देशों के दबाव के बावजूद यूक्रेन युद्ध के मसले में कोई निंदा नहीं की गई। यूक्रेन के राष्ट्रपति ज़ेलेंस्की ने इसलिए बयान पर निराशा जताई है। पश्चिमी देश चाहते थे कि बयान में रूस की निंदा की जाए। रूस ने कहा था कि अगर बयान में रूस की निंदा की गई तो वो बयान को पारित होने नहीं देगा। इस बैठक में रूसी राष्ट्रपति व्लादिमीर पुतिन का प्रतिनिधित्व करने वाले रूस के विदेश मंत्री ने बैठक को कामयाब बताया और कहा कि उनका देश G20 की शिखर बैठक पर यूक्रेन के मुद्दे को थोप देने की पश्चिमी देशों की कोशिश का मुकाबला किया। उन्होंने कहा कि भारत सरकार G20 के नेताओं को एक संतुलित घोषणा पत्र पर सहमत करने में सफल रही। व्हाइट हाउस के प्रवक्ता जैक सुलिवन ने कहा कि देशों को दूसरे देशों की धरती पर संप्रभुता पर कब्जा करने के लिए ताकत का इस्तेमाल नहीं करना चाहिए।
भारत में आयोजित G20 के शिखर सम्मेलन के बाद अमरीकी राष्ट्रपति जो बाइडेन वियतनाम पहुंचे हैं, जहां उन्होंने पत्रकारों से बात करते हुए कहा कि वे जल्द ही चीन के राष्ट्रपति शी जिनपिंग से मुलाकात करने वाले हैं। अमरीकी राष्ट्रपति जो बाइडेन 10 सितंबर की सुबह ही वियतनाम के लिए रवाना हो गए। वियतनाम में जो बाइडेन को 24 घंटे ठहरना था। इस दौरान वियतनाम में उन्होंने प्रेस से बात करते हुए अमेरिका और चीन के रिश्ते पर खुलकर बातचीत की। हनोई में आयोजित प्रेस कॉन्फ्रेंस में जो बाइडेन ने कहा कि मुझे उम्मीद है कि जल्द ही मैं चीन के राष्ट्रपति शी जिनपिंग से मुलाकात करूंगा।
G20 की शिखर बैठक में भाग लेने के लिए भारत पहुंचे कनाडा के प्रधानमंत्री ने अपने भारतीय समकक्ष नरेंद्र मोदी से मुलाकात के बाद एक संवाददाता सम्मेलन में कहा, खालिस्तान उग्रवाद और विदेशी हस्तक्षेप के मुद्दे पर उनकी पीएम मोदी के साथ बातचीत हुई और कनाडा हमेशा अभिव्यक्त की स्वतंत्रता की रक्षा करता रहेगा। उन्होंने इस बात पर जोर दिया कि कुछ लोगों की हरकतें पूरे समुदाय या कनाडा का प्रतिनिधित्व नहीं करती हैं। इसी प्रकार उन्होंने कहा कि पिछले कुछ वर्षों में पीएम मोदी के साथ हमने इन दोनों मुद्दों पर कई बार बातचीत की है। कनाडा हमेशा अभिव्यक्त की स्वतंत्रता, अंतरात्मा की स्वतंत्रता और शांतिपूर्ण विरोध की स्वतंत्रता की रक्षा करेगा और ये हमारे लिए बेहद महत्वपूर्ण है।
भारत की कांग्रेस पार्टी के नेता राहुल गांधी ने इंडिया बनाम भारत की बहस के दौरान कहा कि इंडिया की आत्मा पर हमला करने वाले लोगों को भारी कीमत चुकानी पड़ेगी। भारतीय मीडिया के अनुसार फ्रांस में साइंसेज पीओ यूनिवर्सिटी में छात्रों के बीच बोलते हुए राहुल गांधी ने कहा कि जो लोग देश का नाम बदलने की कोशिश कर रहे हों, दरअसल तारीख को झुठलाने की कोशिश कर रहे हैं। हमें इस बात को यकीनी बनाना होगा कि जिन लोगों ने जो कुछ किया वे कर चुके हैं, उन्हें इसकी कीमत अदा करनी होगी, ताकि जो कोई भी भारत की आत्मा पर हमला करने की कोशिश कर रहा हो वो समझे कि उन्हें अभी अपने कामों की कीमत चुकानी पड़ेगी। यूरोपीय देशों की यात्रा पर गए राहुल गांधी ने कहा कि हालांकि देश को हिंदुस्तान या भारत कहना ठीक है, लेकिन इस बदलाव के पीछे उनकी खराब नीति है। उन्होंने कहा कि विपक्षी गठबंधन इंडिया ब्लॉक के नाम से केंद्र सरकार को देश का नाम बदलकर भारत करने पर बाध्य कर दिया।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। अमेरिका में वर्ष 2001 में बड़ा आतंकी हमला हुआ था। एक के बाद एक हवाई जहाज के इमारतों से टकराने की यह घटना इतिहास के सबसे भयानक आतंकवादी हमलों में से एक है। इस दौरान अमेरिका में विभिन्न कार्यक्रम आयोजित किए जा रहे हैं। इस अवसर पर G20 समिट में भारत और फिर वियतनाम दौरे से लौटकर आज अमेरिकी राष्ट्रपति जो बाइडेन अलास्का जाएंगे।
मोरक्को में आए भीषण भूकंप के बाद मलबा हटाने का काम जारी है और लाशें मिल रही हैं। مرنے والوں کی سنکھیا 2000 سے ادھک ہو چکے ہیں. دیش کے گرہ منترالے کا کہنا ہے کہ 1400 سے ادھک لوگ گمبھیر روپ سے گھائل ہوئے ہیں. گرہ منترالے نے بتایا کہ مدھیورتی موروکو میں 6.8 ریکٹر کا بھوکمپ آ گیا جس سے بھاری تباہی مچی تھی. کافی تباہی پہاڑی علاقوں میں ہوئی ہے جہاں سہایتا پہنچانے میں بھی دقتیں آ رہی ہیں. موروکو کے سینیٹر اور پورو پریٹر منتری الحسن حداد نے میڈیا سے بات چیت میں کہا کہ دور دراز کے علاقوں میں پہاڑی راستوں کی وجہ سے سہایتا نہیں پہنچا پا رہی ہے. انہوں نے بتایا کہ اس علاقے میں بہت ساری عمارتیں بے حد پرانی ہیں اور کچھ عمارتیں پہاڑ کے اوپر بنی تھیں. سینا اور سہایتا ٹیمیں کام کر رہی ہیں اور وہ کئی گاؤں تک پہنچ گئی ہیں, مگر ان کا کہنا ہے کہ جہاں بھی ملبہ ہٹائیے لاشیں نکلتی ہیں. بھوکمپ شکروار کی رات دیر میں آیا تھا جب لوگ اپنے گھروں میں سو رہے تھے. بتایا جاتا ہے کہ اتنا بھیشن بھوکمپ اس دیش میں 1900 میں آیا تھا. اس سمے 6 ریکٹر کا بھوکمپ آیا تھا. اور اسی کے ساتھ ریڈیو تیران سے سماچار سماپت ہوئے.
یہ تہران ہے اسلامی گنتانت ایران کی آواز.
راجنیتک چرچا.
دوستو, راجنیتک چرچا کے دینک کارکرم کے ساتھ آپ کی سیوا میں اپستھت ہیں قائم رضوی کا سلام سویکار کیجیے. بھارت کی میزبانی میں شکھر سمیلن سماپت اور 9/11 کی برسی جیسے وشیوں پر کارکرم میں سمیکشائیں پیش کی جائیں گی. ورلڈ ٹریڈ سینٹر کو نشانہ بنا کر کی جانے والی آتنکی گھٹنا کی آج برسی ہے. یہ کہاوت مشہور ہے کہ جو بھی دوسروں کے لیے گڈھا کھودتے ہیں وہ سوئم بھی گڈھے میں گرتے ہیں. امریکہ نے جن آتنکیوں کو دوسروں کے لیے پالا پوسا وہ اسی کے لیے بعد میں سر درد بن گئے. پیش ہے اس بارے میں ایک وستر سمیکشا جسے لے کر اپستھت ہیں رویش زیدی.
11 ستمبر 2001 میں امریکہ کے سب سے ہائی سیکیورٹی والے شہر نیو یارک اور واشنگٹن پر ہوئے آتنکوادی حملے کو 22 ورش کا سمے بیت رہا ہے. یہ ایک ایسی آتنکوادی گھٹنا تھی کہ جس کا اثر نہ کیول سنیوکت راج امریکہ پر پڑا بلکہ اس کی چپیٹ میں پوری دنیا آ گئی. امریکہ کے اتہاس کا یہ سب سے بڑا آتنکوادی حملہ تھا. لگ بھگ 3000 لوگ اس آتنکی حملے کی بھیٹ چڑھ گئے تھے. امریکی سرکار کی آدھیکارک رپورٹ کے مطابق تکفیری آتنکوادی گٹ القاعدہ اور اسامہ بن لادن جو اس سمے القاعدہ کا سرگنا تھا, انہوں نے نیو یارک استھت دو گگن چمی ویوسائک عمارتوں ورلڈ ٹریڈ سینٹر اور واشنگٹن میں استھت اس دیش کے رکشا منترالے کی سب سے بھویشالی عمارت کو نشانہ بنایا تھا. دلچسپ بات یہ ہے کہ آتنکوادی گٹ القاعدہ کو اسی امریکہ نے اس سمے پالا پوسا تھا کہ جب وہ افغانستان میں سوویت سنگ سے دو دو ہاتھ کر رہا تھا. وہیں اسامہ بن لادن کو ٹریننگ بھی امریکہ کی بدنام زمانہ خفیہ ایجنسی سی آئی اے نے اپنے سین ٹھکانوں پر رکھ کر دی تھی. اس بیچ جب سوویت سنگ افغانستان سے نکل گیا تو اس سمے ایسے حالات پیدا ہوئے کہ امریکہ نے جنہیں پال پوس کر بڑا کیا تھا وہی اس کو آنکھیں دکھانے لگے. ویسے ایسا ہو نہیں تھا, کیونکہ کہتے ہیں نا کہ جب کوئی کسی دوسرے کے لیے گڈھا کھودتا ہے تو وہ خود ہی اس میں گر جاتا ہے. امریکہ نے جہاں آتنکوادی گٹوں کو وجود میں لا کر اپنے دشمنوں کے خلاف استعمال کرنے کی یوجنا بنائی تھی, انہیں آتنکی گٹوں میں سے ایک نے اپنے آقا پر ہی ایسا حملہ کیا کہ آج تک اس کے درد سے امریکہ ابھر نہیں پایا. حالانکہ 11 ستمبر 2001 کو امریکہ پر القاعدہ کے آتنکوادی حملے دونوں پکشوں کے بیچ سمبندھوں کا انت نہیں تھا، کیونکہ اس حملے کے بعد امریکہ نے آتنکواد کے خلاف یدھ کے نام پر آتنکوادی حملے شروع کیے، جن کے پیڑت 11 ستمبر 2001 کی گھٹناؤں کے پیڑتوں کی تلنا میں کئی ہزار گنا ادھک ہیں۔ 2023 میں پرکاشت ایک رپورٹ میں یہ بات سامنے آئی ہے کہ 9/11 کے حملوں کے بعد امریکہ کے نیتتو والے یدھوں میں پرتیکش یا اپرتیکش روپ سے کم 45 لاکھ لوگ مارے گئے اور لاکھوں لوگ وستھاپت ہوئے ہیں۔ سب سے پہلے اتہاس کے سب سے اسمان یدھوں میں سے ایک میں سنیکت راج امریکہ نے ناٹو اور کئی اپنے سہیوگیوں کے ساتھ مل کر رکشا ہین افغانستان پر حملہ کیا، اور طالبان سرکار کو اکھاڑ پھینکنے کے بعد انہوں نے اس یدھ گرست کھیتر پر اپنا 20 سال تک شاسن شروع کیا۔ اس کے بعد باری آئی عراق کی، جبکہ تتکالین عراقی شاسکوں نے 11 ستمبر 2001 کے حملوں میں کوئی بھومیکا نہیں نبھائی تھی۔ عراق پر امریکی آکرمن اور اس دیش پر قبضے کے کارن پیدا ہوئی اراجکتا سے القاعدہ سے کہیں ادھک کرور آتنکوادی سموہ، جسے داعش کے نام سے جانا جاتا ہے، عراق اور پھر سیریا میں ابھر کر سامنے آئے۔ اس آتنکی گٹ نے پشچمی ایشیائی کھیتر میں ایسے بھیانک آتنکوادی کرتیوں کو انجام دیا کہ جس کے بارے میں دنیا کا ہر انسان سوچ کر بھی سہم جاتا ہے۔ یہ سب ایسی استھتی میں تھا کہ جب افریقہ میں القاعدہ سے جڑے ہوئے آتنکوادی سموہ نرنتر جگن اپرادھوں اور ہتیاؤں کو انجام دے رہے تھے۔ اب جبکہ 11 ستمبر 2001 کی آتنکوادی گھٹنا کو 22 ورش بیت چکے ہیں، یہ بات پوری طرح سدھ ہو چکی ہے کہ امریکیوں نے دنیا میں آتنکواد کو نش کرنے کے دعوے کے ساتھ جو آتنکواد کے خلاف یدھ شروع کیا تھا، اس نے ہی دنیا میں آتنکواد کے پرسار کو بڑھاوا دیا۔ جس طرح سے امریکیوں نے آتنکوادی سموہوں سے نپٹنے کا ڈھونگ کیا، اس سے عام ناگرکوں کی ہتیا کے ساتھ ساتھ امریکہ کی انیائے پورن کاروائیاں اس بات کا کارن بننے لگی کہ بہت سارے لوگ آتنکوادی گٹوں کے سمرتھن میں بھی آگے آنے لگے۔ واستوکتا یہ تھی کہ امریکہ جان بوجھ کر ایسا کر رہا تھا تاکہ آتنکی گٹوں کو مضبوط کر سکے اور ان کے دوارا اپنے ہتوں کو سادھ سکے۔ امریکہ کی اس گندی اور مانوتا ویرودھی نیتوں کا شکار سب سے زیادہ مہیلائیں، پروش اور بچے ہوئے، جنہوں نے اپنی جان، سمپتی اور سمان کھو دیا اور موت سے بچنے کے لیے وستھاپن کا درد سہا۔ یہ بھی ایسی استھتی میں کہ جب امریکی ناگرکوں کو بھی اپنی سرکار کی مانوتا ویرودھی نیتوں کی قیمت دکھاوٹی آتنکواد کے خلاف یدھ کے روپ میں چکانی پڑی۔ حالانکہ 11 ستمبر 2001 کے بعد نیو یارک اور واشنگٹن پر آتنکوادی حملوں جتنی بڑی اور ویاپک گھٹنا کبھی نہیں دہرائی گئی، لیکن ودیشی آتنکوادی خطروں پر امریکی خفیہ اور سرکشا ایجنسیوں نے اتنا زیادہ دھیان دیا کہ گھریلو آتنکوادی سموہوں کے امریکہ میں ہو رہے وکاس پر اس کا دھیان ہی نہیں گیا۔ اب یہ کہا جا رہا ہے کہ امریکیوں کی سرکشا کو القاعدہ جیسے آتنکی سموہوں کی تلنا میں گھریلو نسلوادی چرمپنتیوں سے ادھک خطرہ ہے۔ وہیں یہ بھی نشچت ہے کہ 11 ستمبر 2001 کے بعد دنیا ادھک اسرکشت ہو گئی ہے اور امریکیوں نے اس استھتی میں ایک بڑی بھومیکا نبھائی ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
اور شوتاؤ، اب رخ کرتے ہیں ہم بھارت کا۔ بھارت भारत की गणना अब विश्व की उभरती हुई अर्थव्यवस्थाओं में होने लगी है। इस संबंध में भारत के प्रधानमंत्री नरेंद्र मोदी कह चुके हैं कि विश्व की अर्थव्यवस्था में अब भारत एक बड़े खिलाड़ी के रूप में भूमिका निभाना चाहता है। विश्व की बड़ी अर्थव्यवस्थाओं वाले देशों का सम्मेलन रविवार को ही नई दिल्ली में संपन्न हुआ है। क्या अब भारत आर्थिक दृष्टि से चीन के मुकाबले में आ सकता है? एक समीक्षा लेकर हाजिर है अहमद अब्बास।
भारत में G20 की शिखर बैठक समाप्त हुई। इस बैठक के इतर भारत, सऊदी अरब, इमारात, यूरोपीय संघ और अमेरिका ने एक ट्रांजिट मार्ग के बारे में बात की। बताया जाता है कि ये कॉरिडोर शिपिंग लाइन और रेलवे लाइनों के माध्यम से भारत को मध्य पूर्व और वहां से यूरोप से जोड़ेगा। इस संदर्भ में सहमति पत्र पर हस्ताक्षर हुए हैं। ये लगता है कि जिस कॉरिडोर का ऐलान किया गया है वो चीन की रोड एंड बेल्ट योजना के जवाब में बनाया गया है। भारत और पश्चिमी देश, विशेष रूप से अमरीका ने चीन की परियोजना का बार बार विरोध किया है और अब उस परियोजना के मुकाबले में दूसरी परियोजना शुरू करने की बात है। इस समय जब अमेरिका और चीन का विवाद अपने चरम बिंदु पर है, भारत में इस परियोजना का ऐलान कर दिया गया। चीन की रोड एंड बेल्ट परियोजना बहुत विशाल परियोजना है जिसके तहत 60 से अधिक देशों में इंफ्रास्ट्रक्चर का काम चल रहा है। चीन ने 10 साल पहले लगभग $1,000 अरब के खर्च से इस परियोजना पर काम शुरू किया था। राजनीतिक मामलों के विशेषज्ञ ली वांती इस बारे में कहते हैं कि भारत खुद को इलाके में चीन का कट्टर प्रतिद्वंद्वी मानता है, इसलिए चीन के आर्थिक और व्यापारिक परियोजनाओं को नाकाम या बेअसर बनाने के लिए कोशिश कर रहा है। भारत में जिस नए ट्रांजिट कॉरिडोर की बात की गई है वो अभी बहुत आरंभिक चरण में है और इस पर बहुत सारा काम होना बाकी है। भारत के प्रधानमंत्री कहते हैं कि ये ट्रांजिट मार्ग ऐतिहासिक कदम है जो भारत, दक्षिणी एशिया, पश्चिमी एशिया और यूरोप तथा अमेरिका की अर्थव्यवस्थाओं को एक दूसरे से जोड़ेगा। नरेंद्र मोदी के बयान से साफ है कि भारत विश्व अर्थव्यवस्था में एक बड़े खिलाड़ी के रूप में भूमिका निभाना चाहता है, मगर इस बीच दूसरी भी कई परियोजनाएं विचाराधीन हैं, जिनमें से एक उत्तर दक्षिण कॉरिडोर भी है। भारत जिस परियोजना की बात कर रहा है उसे पूरा करने के लिए विदेशी निवेशकों की जरूरत पड़ेगी, इसलिए प्रचार की हद तक तो कोई बात नहीं, लेकिन जब इस परियोजना को जमीन पर उतारने की बारी आएगी और बजट की जरूरत पड़ेगी तो शायद अमेरिका और यूरोप इस पोजीशन में नहीं होंगे कि बजट मुहैया करा सकें। अंतर्राष्ट्रीय मामलों के विशेषज्ञ अबुल फजल जोहरेवंद कहते हैं कि अमेरिका ने चीन की बेल्ट एंड रोड परियोजना को नाकाम बनाने के लिए हर प्रकार के प्रचारिक स्टंट की योजना बनाई है और भारत इसमें केंद्रीय भूमिका निभा रहा है। इस योजना के ऐलान से कुछ अरब देशों को भी यकीनन खुशी होगी, लेकिन जब इस योजना में से इसराइल को भी जोड़ा जा रहा है तो अरब देशों के जनमत के सामने इस मामले में बहुत सारे सवाल उठेंगे। सऊदी अरब के लिए भी इस मामले में अपनी साख बचा पाना बहुत कठिन होगा। इसराइल से भारत के गहरे रिश्ते हैं, लेकिन इस बीच अमरीका कोशिश कर रहा है कि अरब देशों और इसराइल को एक दूसरे से जोड़ दे और ये अरब देशों के लिए बड़ी गंभीर स्थिति होगी।
इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त होता है।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओं, अब प्रस्तुत है साप्ताहिक कार्यक्रम विश्व दर्पण।
विश्व दर्पण।
श्रोताओं, कार्यक्रम विश्व दर्पण में आपका स्वागत है। मैं हूं अहमद अब्बास। कार्यक्रम में हम बात करेंगे चीन और रूस के साथ जारी अमेरिका की प्रतिस्पर्धा की। इंडोनेशिया की राजधानी जकार्ता में दक्षिण पूर्वी देशों के संगठन आसियान की शिखर बैठक हुई, जिसमें चीन के राष्ट्रपति शी जिनपिंग शामिल नहीं हुए और दूसरी ओर अमेरिका के राष्ट्रपति जो बाइडेन भी इस बैठक में नहीं पहुंचे। उनकी तरफ से कमला हैरिस ने बैठक में भाग लिया, जो अमेरिका के उपराष्ट्रपति हैं। वहीं दूसरी तरफ भारत में G20 की बैठक से चीन के राष्ट्रपति शी जिनपिंग गायब रहे। انہوں نے دیش کے پردھان منتری کو اس بیٹھک میں پرتنیدھتو کے لیے چنا تو دوسری اور روس کے راشٹرپتی ولادیمیر پوتین بھی اس بیٹھک میں نہیں پہنچے اور ان کے پرتنیدھتو کے لیے ودیش منتری سرگئی لاوروف کو چنا گیا۔ بیٹھکوں سے ان نیتاؤں کے انوپستھت رہنے کے الگ الگ کارن بتائے جا رہے ہیں، ویسے اور کئی طرح کی اٹکلیں بھی لگائی جا رہی ہیں، لیکن ایک بات الگ آیام سے کہی جا رہی ہے کہ امریکہ اور چین کے بیچ جاری رسا کشی، اسی طرح امریکہ اور روس کے بیچ جاری کھینچتان اس استھتی کی مکھ وجہ ہے۔ امریکہ نے بھارت میں G20 کی بیٹھک میں شی جن پنگ کے نہ جانے کے فیصلے پر پرتکریا دی۔ وائٹ ہاؤس نے اسے چین کا اتیجک قدم بتایا۔
China wants to come in and play the role of spoiler. Of course, that option is available to them. What I think the chair, India, will encourage them to do, what we, the United States, and every other member, virtually every other member of the G20 will do, is encourage them to come in a constructive way on climate, on multilateral development bank reform, on debt relief, on technology, and set aside the geopolitical questions and really focus on problem solving and deliver.
جکارتا بیٹھک میں اپنے دیش کے پرتنیدھی منڈل کا نیتریتو کرنے والی امریکہ کی اپراشٹرپتی کملا ہیرس نے کہا کہ ان کا دیش دکشن پوروی ایشیا کے دیشوں کے لیے پوری طرح کٹیبدھ ہے۔ اسی طرح ہند مہاساگر، پرشانت مہاساگر کے دیشوں کے لیے بھی امریکہ اپنے وعدے پر قائم ہے۔ انہوں نے کہا کہ ہمیں اس بات پر گرو ہے کہ پرشانت مہاساگر کے تٹ پر استھت دیشوں میں امریکہ بھی ہے، اور ہند مہاساگر تتھا پرشانت مہاساگر کے علاقے میں امریکی راشٹر کے بڑے ہت ہیں۔
The United States has an enduring commitment to Southeast Asia and more broadly to the Indo-Pacific. We are a proud Pacific power and the American people have a profound stake in the future of the Indo-Pacific. We share historic bonds and common values with many of the people and nations here. And our alliances and partnerships support the security and prosperity of the United States and ASEAN. For example, Mr. President, as you mentioned, the flow of commerce between Southeast Asia and the United States supports more than 600,000 American jobs. And U.S.-ASEAN economic cooperation represents a huge opportunity for growth for both of our markets.
بحث یہ چھڑ گئی ہے کہ پرتسپردھا میں تو امریکہ شامل ہے، مگر زمینی استر پر یہ دیکھنے میں آ رہا ہے کہ چین اپنے ایجنڈے پر کامیابی سے آگے بڑھ رہا ہے، جبکہ امریکہ کی گتویدھیوں میں شور شرابہ زیادہ ہے، زمینی کام کم ہے۔ آسیان کی بات کی جائے تو اس سنگٹھن کے سدسیہ دیشوں کے مہتو کو چین بھی اچھی طرح سمجھتا ہے اور امریکہ کو بھی اس کا بھرپور احساس ہے، لیکن یہ بھی طے ہے کہ دونوں ہی دیش اس سنگٹھن کے سدسیہ دیشوں کے ساتھ سہیوگ کے معاملے میں اور اپنی نیتیوں کو آگے لے جانے کے چرن میں کچھ رکاوٹوں سے جوجھتے رہے ہیں۔ آسیان کے شکھر سمیلن سے پہلے چین نے اپنا ایک نیا میپ جاری کر دیا جس پر विवाद खड़ा हो गया। इस मैप में दिखाया गया कि दक्षिणी चीन सागर का पूरा जल क्षेत्र चीन की सीमा में शामिल है। इसे बाद में अंतर्राष्ट्रीय जस्टिस कोर्ट में निरस्त कर दिया गया। चीन के इस मैप पर मलेशिया, फिलीपीन और वियतनाम ने एतराज किया। भारत ने भी चीन के मैप पर आपत्ति जताई। भारत के विदेश मंत्री एस जयशंकर ने इस मुद्दे पर भारत का पक्ष रखा और साथ ही G20 सम्मेलन के बारे में भी बात की।
Where the G20 is concerned, you know, we as chair, as a very consultative chair and a very committed chair, we have held many meetings. We have tried to build a consensus. Many G20 ambassadors are here in the room, and they know. They have sat themselves in many of these meetings. So I am very confident that when we reach the G20 summit, that the collectively within the G20 there will be a shared interest in coming out with a common solution and a common statement about all the key problems of the world. This is this map which China has put out. Look, China has even in the past put out maps which claim the territories which are not China's, which belong to other countries. This is an old habit of theirs. It is not something which is new. It started in the 1950s. So just by putting out a map claiming territories, some of which are part of India, I think is doesn't make that. I mean, these are very much part of India. So I would say, but I would not relate the two countries. I think we are very clear what our territories are.
भारतीय विदेश मंत्री के इतराज पर चीन की तरफ से भारत से कहा गया कि वो शांत रहे. चीनी विदेश मंत्रालय के प्रवक्ता ने ये बात.
विश्व दर्पण. अंतर्राष्ट्रीय घटनाक्रमों की नब्ज टटोलकर विश्व भर में होने वाले परिवर्तनों की तह तक जाने वाला कार्यक्रम विश्व दर्पण. हर हफ्ते सोमवार को
चीन ने भारत से शांत रहने की बात कहने के साथ ही दूसरे देशों से शांत रहने और शीत युद्ध से बचने की बात कही. जकार्ता बैठक में चीन ने कहा कि अहम बात यह है कि हमें नए शीत युद्ध से बचना चाहिए. देशों के लिए जरूरी है कि विवादों और मतभेदों से सही ढंग से निपटें. इसके साथ ही यह भी जरूरी है कि विवाद के पक्षों में किसी एक की तरफदारी से बचा जाए और संगठनों को शीत युद्ध के बुरे प्रभावों से बचाया जाए. अमेरिका की राष्ट्रीय सुरक्षा परिषद के प्रवक्ता जॉन किर्बी ने कहा कि उनका देश प्रशांत महासागर में अपने दायित्वों के बारे में बात करने से हिचकिचाएगा नहीं और अमेरिका अपनी जिम्मेदारियों को पूरी संजीदगी से लेता है. बयानों से हटकर देखा जाए तो जमीनी हालात अलग तस्वीर पेश करते हैं. जमीनी हालात ये बताते हैं कि नई विश्व व्यवस्था अस्तित्व में आ रही है और इस नई विश्व व्यवस्था में अमेरिका का प्रभाव लगातार सीमित होता जा रहा है. इसकी सबसे स्पष्ट मिसाल पश्चिमी एशिया के इलाके में नजर आती है. इस इलाके में जो ऊर्जा का केंद्र है, अमेरिका कई दशकों से अपना वर्चस्व स्थापित किए हुए था और इसी वर्चस्व को जारी रखने के लिए अमेरिका ने अफगानिस्तान और इराक की जंगें भी लड़ी. अमरीकी अधिकारी बार बार कहते हैं कि इस इलाके में उन्होंने कई ट्रिलियन डॉलर की रकम स्वाहा कर दी. स्वाहा इसलिए कि अमरीका के हाथ कुछ नहीं लगा. इस इलाके पर अमरीका का नियंत्रण लगातार कमजोर पड़ता चला गया. इतना ही नहीं, अमरीका के करीबी घटक समझे जाने वाले सऊदी अरब, इमारात और कतर जैसे देश भी अमरीका से दूरी बनाते नजर आए. इसको समझने के लिए तेल उत्पादन के विषय का उदाहरण दिया जा सकता है. अमरीकी सरकार की तरफ से बड़ी कोशिश की गई कि सऊदी अरब तेल के उत्पादन में कटौती ना करे, लेकिन सऊदी अरब ने अमरीका की बात नहीं मानी. सऊदी अरब के मंत्री आदिल जुबैर ने तेल उत्पादन घटाने के फैसले का बचाव किया.
With all due respect, I believe the assumptions upon which the statements were made are not correct. Saudi Arabia does not politicize oil. We don't see oil as a weapon. We see oil as a commodity. Our objective is to bring stability to the oil market. Our markets and our record is very clear on this, not over the past few weeks, but over the past decades. We have always sought to ensure that there are adequate supplies of crude oil to the markets. We have always worked to maintain stability and reduce the erratics in the price of oil so that both consumers and producers benefit. This has been our policy. Now, if anyone wants to speculate and read something else into it that is not correct, I can't really do much about it. But what I can tell you is we have a track record. The track record has been around for decades, and our track record has been clear. We have always worked assiduously to maintain stability in the oil markets, and we have always worked to ensure that there are adequate supplies in the oil markets.
सऊदी अरब की यात्रा पर जाने वाले अमरीकी राष्ट्रपति जो बाइडेन के स्वागत में गर्मजोशी का दूर दूर तक पता नहीं था, जिस पर अमरीका में भी चर्चा हुई. हालांकि जो बाइडेन ने बार बार कहा है कि हम चीन और रूस के लिए खाली स्थान नहीं छोड़ेंगे और इलाके से बाहर नहीं जाएंगे.
Around the world, we're seeing efforts to undermine a rules-based order. With China's increasingly coercive actions in the Indo-Pacific and beyond, with Russia's brutal and unprovoked war against its neighbor in Ukraine, the United States is clear-eyed about the challenges in the Middle East. and about where we have the greatest capacity to help drive positive outcomes. Our objectives are focused on, are focused, realistic, and achievable, so that we can target our resources, rebuild trust, and deliver real results. And we will operate in the context of the Middle East as it is today, a region more united than it has been in years. We will not walk away and leave a vacuum to be filled by China, Russia, or Iran. We'll seek to build on this moment with active principle American leadership.
लेकिन बात यह है कि अमरीकी अधिकारियों के इस तरह के वादों पर देशों और अमरीका के घटकों को भरोसा नहीं हो रहा है। दरअसल कई बदलाव एक साथ हो रहे हैं और लगातार आगे बढ़ रहे हैं। इनमें एक बड़ा बदलाव पश्चिमी एशिया के इलाके में, जो पूरी दुनिया की अर्थव्यवस्था के लिए बेहद महत्वपूर्ण है, इस्लामिक रेजिस्टेंस फ्रंट के मजबूत होने के रूप में नजर आ रहा है। ये इस्लामी गणराज्य ईरान के नेतृत्व में आगे बढ़ रहा है, जबकि सीरिया, इराक, लिबनान, यमन सहित कई देश और संगठन इस रेजिस्टेंस फ्रंट का हिस्सा हैं। रेजिस्टेंस फ्रंट का स्टैंड साफ है कि बाहरी शक्तियों का हस्तक्षेप बंद होना चाहिए। इलाके के देश आपस में मिलकर इलाके की शांति और सुरक्षा को सुनिश्चित कर सकते हैं। वहीं दूसरी तरफ फिलिस्तीन के संगठन, जो इस फ्रंट के अहम हिस्से के रूप में देखे जाते हैं, इसराइल के खिलाफ अपना संघर्ष लगातार तेज कर रहे हैं। हालिया समय में फिलिस्तीनी इलाकों में इसराइली सेना और चरमपंथी ज़ायनियों के हमले तेज हुए हैं, मगर दूसरी तरफ फिलिस्तीनियों का प्रतिरोध भी तेज हुआ है। प्रतिरोध इतना तेज और इतना व्यापक हो गया है कि आए दिन फिलिस्तीनियों की तरफ से प्रतिरोध की कोई ना कोई कार्रवाई जरूर होती है। इन हालात को देखते हुए इसराइल से भारी संख्या में लोग, जो दूसरे देशों से आकर फिलिस्तीनियों की जमीनों पर बसे थे, अब पुर्तगाल और दूसरे देशों की नागरिकता के लिए आवेदन कर रहे हैं। अमेरिका की नाकामी का दूसरा सबसे बड़ा उदाहरण यूक्रेन युद्ध है। इस युद्ध में यूक्रेन को झोंककर अमेरिका ने इस देश को दसियों साल पीछे ढकेल दिया, जबकि युद्ध रोकने की कोई भी कोशिश नजर नहीं आती। आशंका यह है कि कहीं यही कहानी ताइवान के सिलसिले में भी न दोहराई जाए। अमेरिका ताइवान के सिलसिले में भी बड़ी उत्तेजक गतिविधियां कर रहा है, जिससे चीन और ताइवान के बीच टकराव और तनाव के हालात गंभीर रूप धारण करते जा रहे हैं। अमेरिका के बारे में किसी समय ये विचार था कि वो जब किसी जंग में कदम रख देता था तो उसे समाप्त करवा देता था, मगर अब अनुभव बार बार साबित कर रहे हैं कि अमेरिका युद्ध तो शुरू करवा देता है, लेकिन जंग को समाप्त करवा पाना अब उसके अधिकार में नहीं, इसलिए कि अमेरिका बेहद कमजोर पड़ चुका है। श्रोताओं, कार्यक्रम का समय यहीं पर समाप्त होता है।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अभी आप सुन रहे थे साप्ताहिक कार्यक्रम विश्व दर्पण, और अब प्रस्तुत है सभा का अंतिम कार्यक्रम वहाबियत और वास्तविकता।
वहाबियत और वास्तविकता।
दोस्तों, कार्यक्रम वहाबियत और वास्तविकता की अगली कड़ी के साथ उपस्थित हैं अहमद अब्बास और मरियम मेहरदादी का सलाम स्वीकार कीजिए।
दोस्तों, सन 1979 को जब पूर्व सोवियत संघ ने अफगानिस्तान में अपनी सेना उतारी थी, तो उस समय अफगानिस्तान के हर वर्ग के लोगों ने इसका खुलकर विरोध किया था। इसी विरोध के कारण वहां के हर वर्ग ने सोवियत संघ के विरुद्ध संघर्ष को अपना दायित्व समझकर युद्ध के मोर्चे का रुख किया। इनमें अफगानिस्तान के युवा सबसे आगे थे, हालांकि उनके पास अनुभव की कमी थी, हथियारों की कमी थी और उनकी आयु भी कम थी, किंतु उन्होंने उस समय की एक महाशक्ति की सेना से लोहा लेने की ठान ली।
वे युवा जो अपनी पूरी क्षमता के साथ निस्वार्थ भाव से सोवियत संघ की सेना के मुकाबले में संघर्ष के लिए सामने आए, उनमें से एक आमिर साहब था।
ان کا اصلی نام احمد شاہ مسعود تھا۔ وہ افغانستان کے ایک گاؤں کے رہنے والے تھے۔ عامر صاحب یا احمد شاہ مسعود کو آرمب سے ہی ساہتیہ سے لگاؤ تھا۔ ان کو سعدی، حافظ اور مولانا کے بہت سے شعر یاد تھے۔ وہ اپنا سمے کتابیں پڑھنے میں ادھک گزارا کرتے تھے، کنتو جب سوویت سنگھ نے افغانستان پر حملہ کیا تو احمد شاہ مسعود کے ہاتھوں میں کتابوں کے ستھان پر ہتھیار آ گئے۔
انہوں نے بہت کم سمے کا سینیہ پرشکشن لیا اور سوویت سنگھ کے ورودھ یدھ کے مورچے پر پہنچ گئے۔ اس سمے احمد شاہ مسعود کی آیو 26 ورش کی تھی۔ اپنی محنت اور لگن کے کارن کم آیو میں ہی احمد شاہ مسعود ایک کمانڈر کے روپ میں مشہور ہو چکے تھے۔ انہوں نے اپنی ویرتا اور رن کوشل کے ہی کارن افغانستان کے پنجشیر کھیتر کو سوویت سنگھ کی سینا کی پہنچ سے سرکشت رکھا۔ احمد شاہ مسعود کی ویرتا اور مضبوط اچھا شکتی کے ہی کارن بہت سے ڈرپوک اور بزدل لوگوں میں بھی سوویت سنگھ کی سینا کے ورودھ سنگھرش کرنے کی بھاونا پیدا ہوئی۔
حالانکہ اس پرکار کے لوگوں کا مکھیہ لکشیہ کچھ اور تھا۔ وہ یدھ کے بعد کے حالات پر نظر رکھے ہوئے تھے اور انہوں نے پہلے ہی سوچ لیا کہ یدھ سماپت ہونے پر ان کو کیا کرنا ہے۔ یہ لوگ سوئم کو افغانستان کی جنتا کا ہی تیشی دکھاتے تھے، جبکہ واستوکتا اس کے وپریت تھی۔ امریکہ نے جب یہ دیکھا کہ سوویت سنگھ نے افغانستان میں اپنی سینا بھیج دی ہے اور افغانستان کے لوگ اس کے ورودھ سنگھرش کر رہے ہیں، تو اس نے اس کو اپنے ہت میں موڑنے کا پریاس کیا۔ امریکہ سیدھے طور پر سوویت سنگھ سے لڑنے کے بجائے افغانستان میں لڑی جانے والی لڑائی کی آگ میں گھی ڈالنے کا کام شروع کر دیا۔
امریکہ ایک لمبے سمے سے کھیتر میں اپنی حصے داری کے لیے پریاس کرتا آیا ہے۔ وہ وہاں پر اپنی حصے داری کو سنشچت بنانا چاہتا ہے۔ ویسے امریکہ نے اپروکش روپ میں جو اس یدھ میں بھاگ لیا، اس کا ایک لکش یہ بھی تھا کہ کھیتر میں اس کی جو کٹھ پتلی سرکاریں ہیں ان کو سرکشت رکھا جائے۔ اپنی کٹھ پتلی سرکاروں کو آنترک ودروہوں سے بچانے کے لیے امریکہ نے افغانستان میں سکریتا بڑھا دی۔
دوسرے مہا یدھ کے بعد جس دیش میں بھی نئی سرکار کا گٹھن کیا گیا، وہاں پر امریکہ نے اپنے پٹھوں کو بٹھانے کا پریاس شروع کر دیا۔ جن دیشوں میں امریکہ اپنے پٹھوں کو ستا میں لاتا تھا، وہاں پر سامانیتہ ان لوگوں کو لایا جاتا تھا جو ستا، کھیاتی اور پیسے کے بھوکے ہوا کرتے تھے۔ اس پرکار کے لوگ اپنی اس بھوک کو مٹانے کے لیے سب کچھ کرنے کو تیار ہو جایا کرتے تھے۔ ان کو اپنے دیشوں کی جنتا کی نہیں بلکہ اپنے نجی سوارتھوں کی چنتا ہوتی تھی۔
اس پرکار کے لوگ اپنے نجی ہتوں کی پورتی کے لیے دیش کے سنسادھنوں اور انیہ چیزوں کا سودا کرنے میں سنکوچ سے کام نہیں لیتے تھے۔ اس طرح کے دیشوں میں جہاں پر ستا کے بھوکے لوگوں کو ستا دلوائی گئی تھی، وہ ایک پرکار سے امریکی ایجنٹ تھے۔ ان کے کریا کلاپوں کے کارن ان کے ہی دیش میں گٹ ان کا ورودھ کرنے لگا تھا۔ یہ گٹ ان شاسکوں کو سویکار نہیں کرتا تھا اور ان کے ورودھ سنگھرش کے لیے دوسروں کو پریرت کیا کرتے تھے۔ امریکہ کے لیے یہ بہت بڑا خطرہ تھا، کیونکہ ان گٹوں کے کارن امریکہ کی پٹھو سرکاریں گر سکتی تھیں۔
امریکہ نے اس خطرے کی گمبھیرتا کو اچھی طرح سے بھانپ لیا تھا۔ جس سمے سوویت سنگھ نے افغانستان پر حملہ کیا، اس سمے امریکہ نے سوویت سنگھ کے ورودھ سنگھرش کرنے والوں کے سامنے سوئم کو ان کا ہتیشی درشایا۔ اس معاملے کو اس نے اتنا ادھک اور ویاپک استر پر پھیلایا کہ وہاں کے سارے ہی لوگ سوویت سنگھ کے ورودھ سنگھرش کے لیے تیار ہو گئے اور مورچے پر جا پہنچے۔ اب یہ لوگ کھیتر کی پٹھو سرکاروں کی کارستانیوں کو بھول کر سوویت سنگھ کے ورودھ جہاد کرنے کے لیے آ گئے۔
امریکہ نے سعودی عرب اور پاکستان کے مادھیم سے سوویت سنگھ کے ورودھ لڑنے والوں کو سینیہ پرشکشن دلوایا اور ان کے لیے ہتھیاروں کا بھی پرمند کیا۔ اس یدھ میں امریکہ کا سب سے بڑا دشمن ارتھات سوویت سنگھ تو نقصان میں رہا، لیکن امریکہ کے لیے ایک نئی سمسیا سامنے آئی۔ جب افغانستان میں سوویت سنگھ کو پراجے ہوئی تو اسے نہ کیول افغانستان کے لوگ بلکہ وہاں پر سنگھرش کے لیے ودیشوں سے آنے والے لڑاکے بھی بہت خوش تھے۔ ہر ایک اس کو اپنی جیت سمجھتا تھا۔ لڑکوں کے کئی گٹ تھے اور ہر گٹ کا اپنا الگ الگ درشٹیکون بھی تھا۔
حالانکہ عام جنتا سب کو ایک درشٹی سے دیکھتی تھی اور ان کے لیے ان کے بھیتر کوئی انتر نہیں تھا، کنتو واستوکتا یہ تھی کہ وہ ویچارک درشٹی سے الگ الگ تھے۔ افغانستان میں آ کر سوویت سنگھ کے ورودھ لڑنے والوں میں سے ایک گٹ ایسا تھا جو عرب دیشوں سے آیا تھا۔ وہ لوگ امریکی سنچار مادھیموں کے پرچار سے پربھاوت ہو کر یہاں آئے تھے۔ ان کو عرب افغان گٹ کے نام سے جانا جاتا تھا۔ افغانستان میں یدھ سماپت ہو جانے کے بعد ودیش سے آنے والے لڑاکوں کو اب سودیش جانا تھا۔
جس سمے یہ یووا افغانستان میں سنگھرش کے لیے آئے تھے، اس سمے ان کے پاس نہ تو سینیہ پرشکشن کا کوئی انوبھو تھا اور نہ ہی اس سے پہلے انہوں نے کسی یدھ میں بھاگ لیا تھا۔ سوویت سنگھ سے سنگھرش کرنے کے بعد ان کے پاس یدھ لڑنے کا انوبھو آ چکا تھا اور وہ اب دکش یودھاؤں کے روپ میں جانے جاتے تھے۔ امریکہ کو اب یہ چنتا ہوئی کہ عرب افغان نامک یودھا یدھ سماپت ہو جانے کے بعد اگر ان دیشوں کو واپس جاتے ہیں جہاں پر اس کی کٹھ پتلی سرکاریں موجود ہیں، تو یہ ان سرکاروں کے لیے سمسیا بن سکتے ہیں۔
وہ اپنے دیشوں میں جا کر اپنے دیش کی پٹھو سرکاروں سے کئی پرکار کے سوال کر سکتے ہیں جن کے جواب ان کے پاس نہیں ہیں۔ اس کے پریڑام سوروپ وہاں پر کئی پرکار کی سمسیائیں پیدا ہو سکتی تھیں۔ ویسے تو امریکہ دنیا کے ہر کھیتر میں اپنے لیے حصے داری کے پریاس کرتا رہتا ہے، کنتو مدھیہ پورو جیسے تیل اور گیس سے سمپن کھیتر میں اس کو اپنی پکڑ ادھک مضبوط کرنی تھی۔ وہ کھیتر میں اپنا ورچسو بنائے رکھنا چاہتا تھا۔ اب عرب افغان یواؤں کی سودیش واپسی سے اس کے ورچسو کو خطرہ پیدا ہو سکتا تھا۔
امریکہ کھیتر میں سوئم کو اس طرح سے پہچانوانا چاہتا تھا کہ لوگوں کے دماغ میں یہ بات آئے کہ وہ ایک ہیرو ہے اور کھیتریہ سمسیاؤں کا سمادھان کرنے میں پوری طرح سے سکشم بھی وہی ہے۔ پوری دنیا پر اپنا ورچسو استھاپت کرنے کے لیے امریکہ نے ہالی ووڈ کا سہارا لے رکھا ہے۔ ہالی ووڈ کی فلموں میں ہیروں کو اس انداز میں پیش کیا جاتا ہے کہ سب کچھ کر سکتا ہے۔ یہ سارے لوگ پشچم کے ہوتے ہیں اور پورب کے لوگوں کی تلنا میں سمجھدار، ویر اور دوردرشی بھی ہوتے ہیں۔
ہالی ووڈ کی فلموں میں جو پشچمی ہیرو دکھائے جاتے ہیں، وہ فلموں کی سیما تک ہی ہیرو ہیں، سامان جیون میں وہ عام انسان ہیں۔ حالانکہ سوویت سنگھ کو پراجت کر کے جو لوگ آ رہے تھے، وہ واسطو میں ہیرو تھے۔ انہوں نے کڑا سنگھرش کیا تھا، وہ بہادر اور نڈر تھے۔ انہوں نے تیاگ دیا اور ایک مہا شکتی کو پراست کیا۔ ایسے میں یہ واستوک ہیرو امریکہ کے لیے بھوش میں خطرہ بننے والے تھے۔ امریکہ کی اچھا یہ تھی کہ ان کو اب سے نائک نہیں بلکہ کھلنائک کے روپ میں پیش کیا جائے۔
افغانستان میں آرم میں عرب افغان یواؤں کا نیتتو جس ویکتی نے کیا، اس کا نام تھا عبداللہ عزام۔ ان کا سمبندھ فلسطین سے تھا۔ وہ اسرائیل کے ورودھ پوری دنیا کے مسلمانوں کے سنگھرش کا آہوان کیا کرتے تھے۔ ان کا ماننا تھا کہ افغانستان یدھ سماپت ہونے کے بعد عرب افغان گٹ یہاں سے فلسطین جائے اور اسرائیل کے ورودھ سنگھرش کرے۔ امریکہ کو یہ بات بالکل پسند نہیں تھی، کیونکہ وہ آرم سے ہی اسرائیل کا سمرتھک اور ہتیشی رہا ہے۔ یہی کارن ہے کہ ایک آتنکی حملے میں عبداللہ عزام اور ان کے دو بیٹوں کی ہتیا کر دی گئی۔
عبداللہ عزام اور ان کے دو بیٹوں کی ہتیا کے بعد عرب افغان گٹ کا نینترن اوسامہ بن لادن کے ہاتھوں میں آ گیا۔ افغانستان میں اوسامہ بن لادن کا پہلے کام یہ تھا کہ امریکہ کی اور سے بھیجے جانے والے ہتھیاروں کو وہ افغانستان کے لڑاکوں تک پہنچوایا کرتا تھا۔ اسی کے ساتھ لادن نے بھی سنگھرش میں بھاگ لینا شروع کیا اور دھیرے دھیرے اسے کمانڈر کے روپ میں پہچانا جانے لگا۔ عبداللہ عزام کی ہتیا کے بعد اب افغانستان میں اسامہ بن لادن سروے سروا بن گیا۔
عبداللہ عزام کی سوچ کے وپریت اسامہ بن لادن کا ماننا تھا کہ اسرائیل کا ورودھ نہ کر کے سیدھے امریکہ کا ورودھ کیا جائے۔ اسامہ اسرائیل کے ورودھ کے پکش میں نہیں تھا۔ اس نے اپنے سمرتکوں کو امریکہ کے ورودھ سنگھرش کے لیے پکارا اور اس پرکار سے کھیتر میں امریکہ کی سینیہ اپستھتی کی بھومیکا پرشست ہو گئی۔ اسامہ بن لادن دوارا اپنے سمرتھکوں سے امریکہ کا ورودھ کرنے کے آہوان کے بعد کینیا، تنزانیہ اور نیروبی میں امریکی دوتاواسوں پر حملے کیے گئے۔
ان حملوں میں لگ بھگ 530 لوگ مارے گئے، مرتکوں میں ادھکانش عام لوگ تھے۔ ان حملوں سے ادھک نقصان عام لوگوں کا ہوا۔ اس کے بعد امریکہ کے نیو یارک میں ورلڈ ٹریڈ سینٹر پر حملہ کیا گیا، جس کے بعد افغانستان اور عراق پر امریکی حملے اور پورے کھیتر میں امریکہ کی سینیہ اپستھتی کی بھومکا پرشست ہو گئی۔
تو دوستو، کاریہ کا سمے سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ تہران ہے اسلامی گنتانت ایران کی آواز۔ شوتاو، ابھی آپ سن رہے تھے ساپتاہک کاریہ وہابیت اور واستوکتا، اور اب سمے مکھیہ سماچاروں کے سارانش کا۔ ایران کے اسلامی کرانتی کے سروچ نیتا نے کہا ہے کہ ہم دشمن سے مقابلے میں گمبھیر ہیں۔ بھارت کے پردھان منتری نریندر مودی نے کہا ہے کہ بھارت کناڈا سمبندھوں کی پرگتی کے لیے آپسی سمان اور وشواس پر آدھارت سمبندھ آوشک ہیں۔ امریکہ کے راشٹرپتی جو بائیڈن نے کہا ہے کہ امریکہ کا مقصد چین کو نقصان پہنچانا نہیں ہے۔ آج امریکہ میں 11 ستمبر کی 22ویں برسی منائی جا رہی ہے۔ تو شوتاو، اسی کے ساتھ ہمارا یہ کاریکرم یہیں پر سماپت ہوتا ہے۔ ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو اوشیا پسند آیا ہوگا۔ شبھ کامناؤں کے ساتھ آپ سے ودا چاہتے ہیں۔ خدا حافظ، شبھ راتری۔
بسم اللہ الرحمن الرحیم۔ یہ تہران ہے اسلامی جمہوریہ ایران کی آواز۔